यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मन्त्री परिषद बैठकद्वारा नेपाल प्रहरीको राशन स्केल र राशन बापत प्राप्त हुने दैनिक रकममा वृद्धि। विभिन्न कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै शहीदहरूको आकांक्षा साकार पार्न मन वचन र कर्मले समर्पित हुन राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति सहित 20 जना विरूद्ध सीटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर। काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट गरी आतंक मचाउने 10 जना प्रहरी नियन्त्रणमा र चीन र बेलायत बीच तनावपूर्ण बनेको सम्बन्ध सुदृढ़ बनाउने चीनका राष्ट्रपति र बेलायती प्रधानमन्त्री बीच सहमति।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले नेपाल प्रहरीको राशन स्केल र राशन बापत प्राप्त हुने दैनिक रकममा वृद्धि गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले विगतको राशन रकममा वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। राशन रकम अपर्याप्त रहेको भन्दै वृद्धि गर्नुपर्ने गुनासो प्रहरीमा उठिरहेको सन्दर्भमा सरकारले फागुन 1 गतेदेखि लागू हुने गरी वृद्धि गरेको हो। बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गर्ने निर्णय पनि गरेको छ। नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 70 वर्ष पुगेको अवसरमा यही माघ 18 देखि 21 गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको मन्त्री अर्यालले जानकारी दिनुभयो। त्यस्तै नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धी सुझाव समितिले पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको पनि गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबूत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको बताउनु भएको छ। फागुन 11 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे हिजो निर्वाचन आयोगमा भएको छलफलमा वहाँले शान्ति सुरक्षा बिथोल्न खोज्ने जो कोहीलाई कड़ा भन्दा कड़ा कार्यवाही गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो। गृहमन्त्री अर्यालले आपराधिक तथा निर्वाचन विरोधी गतिविधि उपर शून्य सहनशीलताको नीति अवलम्बन गरी कार्य गर्न स्थानीय प्रशासन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिइसकिएको बताउनुभयो। छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनका क्रममा आयोगका तर्फबाट गरिनुपर्ने व्यवस्थापकीय तयारी सम्पन्न भएको बताउनुभयो। उहाँले निर्वाचन व्यवस्थापनका क्रममा संविधान, निर्वाचन सम्बन्धी कानून, निर्वाचन आचार संहिता विपरीत हुने कुनै पनि गतिविधि एवं क्रियाकलापप्रति आयोग कठोर रूपमा प्रस्तुत हुने बताउनुभयो। निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको छ। निर्वाचनलाई मितिवेयी पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो। निर्वाचनका लागि कुल 51 सामग्री प्रयोग हुने र हाल 37 प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश र जिल्लाबाट खरिद भई प्रयोग गराउने गरी प्रबन्ध गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। केन्द्र स्तरबाट 14 प्रकारका सामग्री खरिद हुने र अधिकांश खरिदका लागि जीटूजी अवधारणा अनुसार साल ट्रेडिङ कम्पनीलाई जिम्मेवारी दिइएको छ। निर्वाचनका लागि 6,75,00,000 मात्र नयाँ सामग्री खरिद गरिएको र अन्य सामग्री पुरानै स्टकलाई पुनः प्रयोगमा ल्याइएको उहाँले बताउनुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मध्य प्रदेशका कुल 2,100 60 मतदान स्थल मध्ये 1246 मतदान स्थल अति संवेदनशील रहेको जनाइएको छ। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार भारतीय सीमासँग जोड़िएका अधिकांश मतदान स्थल अति संवेदनशीलमा वर्गीकरण गरिएका छन्। त्यसको अनुगमन तथा सुरक्षाको उपायबारे योजनाबद्ध काम भइरहेको मध्य प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताउनुभयो। जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मध्य प्रदेशमा प्रतिनिधि सभाका लागि 32 निर्वाचन क्षेत्र रहेका मध्ये 755 मतदान स्थल संवेदनशील र 159 मतदान स्थल सामान्य रहेको जानकारी दिएको छ। मध्य प्रदेशमा कुल 4,471 मतदान केन्द्र रहेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त गस्ती शुरू गरेको जनाएको छ। जिल्ला सुरक्षा समिति र प्रहरी परिसर काठमाडौँको निर्णय अनुसार राति र बिहानको समयमा कुकुर सहितको संयुक्त गस्ती शुरू गरिएको काठमाडौँ परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो। निर्वाचन नजिकै जाँदा बाँकेका गाउँ शहरमा पनि राजनैतिक बहस, भेटघाट र प्रचार प्रसार तीव्र बन्दै गएको छ। उम्मेद्वारले मतदातासँगको भेटघाट बढ़ाउन थालेका छन् भने मतदाताहरूले पनि उम्मेद्वारहरूसँग आफ्ना समस्याहरू सुनाउने गरेको बताउँछन्। बाँकेबाट हाम्रा संवाददाता आलम खान।
जेएनजी आन्दोलनले देशको राजनीति र नेतृत्वप्रतिको सोचमै तरंग ल्याइरहेका बेला प्रतिनिधि सभा निर्वाचनको प्रचार प्रसार शुरू भएको छ। युवाको आवाज, परिवर्तनको चाहना र पुराना शैलीप्रतिको असन्तुष्टिले चुनावी बहसलाई नयाँ दिशा दिएको देखिन्छ। जेएनजी आन्दोलनपछि राजनीतिक सचेतना बढ़ेको यो समयमा चुनावी गतिविधि पनि नयाँ ढंगले अघि बढ़िरहेको छ। चिया पसलदेखि सामाजिक सञ्जालसम्म अहिले एउटै चर्चा छ, अबको नेतृत्व कस्तो हुनुपर्छ। जेएनजी अभियन्ता पूजा कडेलले अब पुराना बाचा होइन परिणाम चाहिएको बताउँदै भन्नुभयो,
आजभन्दा अगाडि जति पनि नेतृत्व गर्ने व्यक्तिहरू आउनु भयो सबैलाई कुर्सीकै माया थियो। कुर्सीको भन्दा पनि यहाँ देश र जनताको माया गर्ने व्यक्तित्व अब जो पनि हुनुहुन्छ उहाँहरू आउँदा चाहिँ राम्रो हो। सही व्यक्ति आउनु पर्यो सबभन्दा मेन, भ्रष्टाचार नगर्ने प्लस देश र जनतालाई माया गर्ने।
मतदाताहरूसँग भेट गर्न पुगेका उम्मेद्वारहरूलाई नेपालगंज तीनका मतदाताहरूले स्वच्छ खाने पानीको व्यवस्था गरिदिन माग गरेका थिए। नेपालगंज दुईका अहमद रजाले भन्नुभयो, युवा मात्रै होइन अन्य उमेर समूहका मतदातामा पनि परिवर्तनको चाहना स्पष्ट देखिन्छ।
यसपटक चाहिँ हाम्रो जुन युवाहरू छन् सबै चाहिँ एक्टिभ छन्। पहिला चाहिँ देखे अनुसार धेरैले भोट दिएनन्, यसपटक लगभग 90% युवाले चाहिँ भोट दिन्छ।
डाक्टर प्रसाद धिताले निर्वाचन निष्पक्ष र मर्यादित हुनुपर्ने बताउँदै भन्नुभयो,
यो निर्वाचन निष्पक्ष हुनुपर्छ, शान्तिपूर्ण जनताको वास्तविक चाहनालाई प्रतिबिम्बित गर्ने हुनुपर्छ।
निर्वाचन आयोगले आचार संहिता कडाईका साथ पालना गर्ने निर्देशन दिँदै शान्तिपूर्ण र निष्पक्ष चुनावका लागि सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ। सुरक्षा निकायले पनि तयारी तीव्र बनाएको छ। मतदाताले यसपटक आफ्नो मतलाई परिवर्तनको माध्यम बनाउने संकेत देखिएको छ। आलम खान, रेडियो नेपाल, बाँके।
फागुन 21 गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दलहरू घोषणा पत्रको तयारीमा लागेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, सुशासन, दिगो विकास मार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणा पत्र तयारी गरिरहेको बताउनु भएको छ। ललितपुरको च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा हिजो प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा घोषणा पत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल गर्दै अध्यक्ष ओलीले जनताको व्यावहारिक पक्षलाई समेटेर घोषणा पत्र तयार गरिरहेको बताउनुभयो। विज्ञहरूले पार्टीले बनाउने घोषणा पत्र जनतालाई प्रत्यक्ष फाइदा पुग्ने किसिमले बनाउनु पर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले फागुन 21 गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आचार संहिता पालन गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ। प्रेस काउन्सिल नेपालले हिजो आयोजना गरेको पत्रकार आचार संहिताको कार्यान्वयन, निर्वाचन र निर्वाचनमा संचार माध्यमको भूमिका विषय अन्तर्क्रिया कार्यक्रममा सचिव बस्नेतले आम मतदातालाई महत्वपूर्ण सूचना दिन संचार माध्यमको भूमिका उल्लेख्य रहने बताउँदै निर्वाचन आचार संहिता कार्यान्वयन गर्न संचारकर्मीहरूलाई आग्रह गर्नुभयो। प्रेस काउन्सिल नेपालका अध्यक्ष डाक्टर कुमार शर्मा आचार्यले निर्वाचन आचार संहिता कार्यान्वयनको काउन्सिलले कड़ाईका साथ अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभयो। अन्तर्क्रिया कार्यक्रममा निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि संचार माध्यमले भूमिका खेल्नुपर्ने विचार व्यक्त गर्नुभयो। बाजुरामा मतदाताहरूले विगतमा पनि निर्वाचनका बेला उम्मेद्वारहरूले घोषणा पत्र मार्फत प्रतिबद्धता जनाउने तर कार्यान्वयन नगर्ने गरेको गुनासो गरेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
मानव विकास सूचकांकको 77 स्थानमा पर्ने बाजुरामा फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले प्रचार प्रसारमा जोड दिएका छन्। मनोनयन दर्ताको पछिल्लो दिनबाटै उम्मेद्वारहरू मतदाता भेट्न घर दैलोमा पुग्न थालिसकेका छन्। तर मतदाता भने विगतका निर्वाचनमा नेताहरूले गरेका प्रतिबद्धता कार्यान्वयन भए नभएको अध्ययन जाँची बुझी मात्रै होटाल्ने मनस्थितिमा देखिन्छन्। बडीमालिका नगरपालिका 5 स्थानीय गिटे मिजार र स्वामी कार्तिक खापर गाउँपालिका वडा नम्बर 3 जुकोटकी नामदेवी पटेल
चुनाव आयो अज्ञापन घोषणा पत्रमा जो जो भन्दाखन ती पहाडी लाइका घोषणा पत्र हर्दा छन् ती हक्यो भने यता हेर्दा पनि नै पहिले अब घर घर बाटा बनाइदिने भनेको यो हरेका केही नै पहिला चुनावमा गाउँमा प्रवेश गरेर आउने नमस्कार आमा बुवा भन्दै भोट मागेर जानुभयो खै त त्यसपछि हाम्रो गाउँमा फेरि कुनै काममा पनि आउनु भएन पुलिस प्रशासन सबै लागेर स्वतन्त्र तरिकाले हाम्रो भोट खसाल दिनु होला।
मतदाताको चिन्ता योग्य उम्मेद्वारको छनौट र जिल्लामा भोट हाल्ने दिनको सुरक्षा व्यवस्था कस्तो रहने भन्नेमा छ। मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेल
मतदाताहरू चाहिँ निर्धक्क मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न सक्ने वातावरण निर्माण भएको छ। सुरक्षाको स्पष्ट प्रतिबद्धि छ। म उम्मेद्वार दलसित समन्वय सहकार्यमा छु। आचार संहिताको पूर्ण पालना गर्नको लागि उहाँहरू कटिबद्ध हुनुहुन्छ।
निर्वाचन आयोगबाट स्वीकृत मतदाता नामावली अनुसार बाजुरामा कुल मतदाता संख्या 87,861 जना कायम भएका छन्, जसका लागि जिल्लाभर 128 मतदान केन्द्र र 77 मतदान स्थल निर्धारण गरिएको छ। जिल्ला निर्वाचन अधिकारी भीम बहादुर साई
स्वच्छ निष्पक्ष निर्वाचनका लागि सरकारवाला पक्षहरूसँग छलफल गरेका छौँ। स्वच्छ निष्पक्ष शान्तिपूर्ण हुन्छ हामी गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हामी पनि त्यसमा एकदम सचेत सजग भएर कटिबद्ध रूपमा लागेका छौँ।
भौगोलिक दृष्टिले समेत विकट मानिने बाजुरामा अघिल्ला निर्वाचनका दुखद घटनाले सशंकित बनेका मतदाताको मनोविज्ञान बमोजिम सुरक्षा निकायको ध्यान भने शान्तिपूर्ण वातावरणमा मतदान गराउने तर्फ केन्द्रित बनेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारी
चारवटै सुरक्षा निकाय जो हामी जिल्लामा छौँ घटनाहरू हुन नदिन हामी सजग छौँ र त्यही अनुसार जनशक्ति परिचालन गरेको छ।
प्रतिनिधि सभा निर्वाचन तर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा फागुन 21 निर्वाचनका लागि एकजना स्वतन्त्र सहित जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलबाट 8 जनाले उम्मेदवारी दिनुभएको छ। राजेन्द्र विक रेडियो नेपाल बाजुरा।
देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूको स्मरण गर्दै आज शहीद दिवस मनाइँदैछ। नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने 4 शहीद धर्मभक्त माथेमा दशरथ चन्द ठाकुर, गंगालाल श्रेष्ठ र सुकराज शास्त्री तथा अन्य शहीदको सम्झनामा यो दिवस मनाउने गरिन्छ। राणा शासन विरूद्ध आवाज उठाएको भन्दै उहाँहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तीनै शहीदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानिया राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो। प्रत्येक वर्ष माघ 16 गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ। माघ 10 16 गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विभिन्न कार्यक्रम हुँदै आएको छ। 2012 नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ 16 गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो। स्वतन्त्रताको माग गर्दा 1997 सालमा शहीद सुकराज शास्त्रीलाई माघ 10 गते काठमाडौँको टेकु स्थित पचलीमा, माघ 13 गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ 15 गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनैतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि शहादत प्राप्त गरेका शहीदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गर्नुभएको छ। शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका लागि समर्पण गर्नु नै शहादत भएकाले यस दिवसले शहीदहरूको आकांक्षा साकार पार्न प्रेरणा र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ। नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान शहीदहरू सुकराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायत सम्पूर्ण ज्ञात अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै उहाँले शहीद दिवस देशका लागि प्राण आहुति दिने महान शहीदहरूको विशेष सम्झना गरिने दिनका रूपमा आजको दिनलाई लिइने स्मरण गर्नुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर संगीता सिंह भण्डारी र मेसिन आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रालीका संचालक समेत गरी 20 जना विरूद्ध मुद्दा दायर गरेको छ। आयोगले प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा गुणस्तरहीन मेसिन ल्याई 7,31,00,000 रूपियाँ भन्दा बढ़ी आर्थिक अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा हिजो मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो। आयोगले उपकुलपति भण्डारी सहित तत्कालीन रजिस्ट्रार कैलाश प्रसाद देव, निर्देशक डाक्टर सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू र मेसिन आपूर्तिकर्ता कम्पनी हिमालयन मेडिटेक प्रालीका संचालक समेत गरी 20 प्रतिवादीहरूबाट बिगो असूल उपर गरी कैद र जरिवानाको सजाय माग दावी गर्दै मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लुटपाट आतंक मचाउने 10 जनालाई प्रहरीले नियन्त्रणमा लिई सार्वजनिक गरेको छ। काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट आतंक मचाइरहेको समूहका नाइके विनय तामाङ सहित 10 जनालाई प्रहरीले काठमाडौँको मूलपानीबाट गोली प्रहार गरी नियन्त्रणमा लिई सार्वजनिक गरेको हो। प्रहरीले काभ्रे प्लाञ्चोकका 23 वर्षीय विनय, 20 वर्षीय सलोन तामाङ, 18 वर्षीय राजीव भण्डारी र 29 वर्षीय पेमा तामाङ, सिन्धुलीका 24 वर्षीय आयन माझी र 32 वर्षीय सबिन माझी, मोरङका 23 वर्षीय मनिष रसाइली, रामेछापका 22 वर्षीय विशाल तामाङ, खोटाङका 28 वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकका 29 वर्षीय फुर्बा तामाङलाई पक्राउ गरेको हो। उनीहरूका साथबाट एउटा कार र ट्याक्सी तथा 6 थान मोटरसाइकल बरामद गरिएको पनि प्रहरीले जनाएको छ। तामाङको समूहले काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा रातिको समयमा महिला तथा पुरूषबाट सुनका गरगहना र पैसा लुटपाट गर्ने अनुसन्धानबाट खुलेको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो। उनीहरूले मध्यराति 12 देखि बिहान 4 बजेसम्म विभिन्न काममा हिँडिरहेको सर्वसाधारणलाई कुटपिट र लुटपाट गर्ने गरेको उहाँले जानकारी दिनुभयो। लुटपाटमा संलग्न अधिकांशको पृष्ठभूमि अपराधिक रहेको प्रहरी वरिष्ठ उपरीक्षक थापाले बताउनुभयो। मंगलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङ सहित नेपाल चीन उत्तरी कोरोला नाकाबाट निकासी तथा पैठारी प्रभावित बनेको छ। भारी हिमपातका कारण बुधबारदेखि त्यस नाकाबाट हुने आयात निर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ। चितौं र पर्सा राष्ट्रिय निकुञ्जको तेस्रो खण्ड ब्लकमा बाघ गणना शुरू गरिएको छ। पर्सा निकुञ्जभित्र पर्ने विभिन्न 12 स्थानमा क्याम्प राखी बाघ गणना शुरू गरिएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष कुमार भगतले जानकारी दिनुभयो। 2022 गरिएको बाघ गणना अनुसार नेपालमा 355 बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो, जस अनुसार चितौन राष्ट्रिय निकुञ्जमा 128 र पर्सा राष्ट्रिय निकुञ्जमा 41 बाघ भेटिएका थिए। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। चीन र बेलायतका नेताहरूले बढ़दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई देश बीचको सम्बन्धलाई अझ गहिरो बनाउन व्यापक रणनीतिक साझेदारीको आवश्यकता औल्याउनु भएको छ। अमेरिकी कदमले विश्व व्यवस्थामा आएको उतार चढ़ावबारे दुई देशबीच गहन छलफल भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ। बेलायती प्रधानमन्त्री किर स्टार्मर र चीनिया राष्ट्रपति सी जिनपिङसँगको भेटमा जलवायु परिवर्तन र विश्वव्यापी स्थिरता जस्ता चुनौतीपूर्ण विषयमा सहकार्य गर्दै सम्बन्धलाई मजबूत बनाउनु आवश्यक रहेको बताउनुभयो। दुई नेताबीच बेजिङस्थित ग्रेट हल अफ दि पीपलमा भेट भएको हो। बेलायत चीन सम्बन्ध पछिल्ला वर्षहरूमा जासूसी आरोप, युक्रेन युद्धमा रूसप्रति चीनको समर्थन र हङकङमा स्वतन्त्रतामाथि लगाइएको नियन्त्रणका कारण तनावग्रस्त बनेको थियो। 8 वर्षपछि चीन भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री स्टार्मर नै हुनुहुन्छ। राष्ट्रपति सीले विगतका वर्षहरूमा सम्बन्धमा अवरोध आएको स्वीकार गर्दै वर्तमान जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा शान्ति र स्थिरताका लागि वार्ता र सहकार्य सुदृढ़ गर्नुपर्ने धारणा समेत व्यक्त गर्नुभयो। भारतको आन्ध्र प्रदेश राज्यले अनलाइन लत र दुर्व्यवहार बढ़दै गएकाले सामाजिक सञ्जाल प्रयोग गर्ने बालबालिकामाथि प्रतिबन्ध लगाउने भएको छ। आन्ध्र प्रदेशका सूचना प्रविधि मन्त्री नारा लोकेशले सामाजिक सञ्जालप्रति विश्वास बिग्रदै गएको बताउँदै बालबालिकाहरूले यसको अधिक प्रयोगमा समय खर्चिरहेको बताउनुभयो। सरकारले बालबालिकाहरूलाई सामाजिक सञ्जालमा प्रतिबन्ध गर्ने निर्णय उहाँले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति जारी गर्दै बताउनु भएको हो। सरकारी तथ्याङ्क अनुसार विश्वको सबैभन्दा बढ़ी जनसंख्या भएको राष्ट्र भारतमा लगभग 1 अर्ब इन्टरनेट प्रयोगकर्ताहरू छन्, जसमा सबै शहर र 95% गाउँहरू जोड़िएका छन्। पछिल्लो समयमा नाबालिगहरूद्वारा सामाजिक सञ्जालको प्रयोगमा विश्वव्यापी छानबिन बढ़ेको छ। अन्य देशहरूका साथै युरोपेली संघले पनि यस्तै कदमहरूबारे विचार गरिरहेको छ। उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै 15 जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटिनाले पुष्टि गरेको छ। विमान कम्पनीले दुर्घटना सम्बन्धमा विस्तृत विवरण भने दिएको छैन। चीनले दूरसंचार ठगी घोटालामा संलग्न म्यानमा स्थित आपराधिक गिरोहसँग सम्बन्धित 11 जनालाई मृत्युदण्ड दिएको चीनको सरकारी संचार माध्यमले जनाएको छ। अरबौं डलर बराबरको अवैध कारोबारसँग जोड़िएको ठगी उद्योग म्यानमाका कानूनविहीन सीमावर्ती क्षेत्रमा फस्टाउँदै गएको थियो। ती क्षेत्रमा संचालन भइरहेका केन्द्रहरूमा सामान्यतया विदेशी नागरिकहरूलाई कर्मचारीका रूपमा राखिएको पाइन्छ, जसमा धेरै चिनिया नागरिक पनि रहेका छन्। तीमध्ये धेरैले आफूहरूलाई जबरजस्ती तस्करी गरेर त्यहाँ पुर्याइएको र अनलाइन ठगी गर्न बाध्य पारिएको बताएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाली बजारमा सुनको मूल्य बिहिबार एकै दिन प्रति तोला 20,500 रूपियाँले बढेको छ। बुधबार प्रति तोला 3,18,800 रूपियाँमा कारोबार भएको छापावाला सुन बिहिबार प्रति तोला 3,39,300 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। सुनको कीर्तिमानी मूल्य कायम हुँदा चाँदीको मूल्यमा समेत 205 रूपियाँले बढेर बिहिबार प्रति तोला 7,505 रूपियाँमा कारोबार भएको छ। नेपाल विद्युत प्राधिकरण कोहलपुर सुर्खेत 132 केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ। नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भइरहेको कोहलपुर सुर्खेत दैलेख 132 केभी प्रसारण लाइन आयोजना अन्तर्गत कोहलपुर सुर्खेत खण्डको निर्माण कार्य सम्पन्न भएको हो। सम्पन्न भएको प्रसारण लाइन राष्ट्रिय प्रणालीमा समाहित गरी माघ 16 गते शुक्रबारदेखि परीक्षण गरिने नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश कार्यालयका प्रमुख शशिभूषण शाहले जानकारी दिनुभयो। पर्वतका किसानले यस वर्ष 32 करोड़ रूपियाँ भन्दा बढी मूल्यको सुन्तला निर्यात गरेका छन्। पर्वतबाट यस वर्ष 3,421 मेट्रिक टन भन्दा बढी सुन्तला निर्यात भएको र त्यसबाट करिब 32,05,00,000 रूपियाँ जिल्ला भित्रिएको कृषि विकास कार्यालय पर्वतका सूचना अधिकारी सोभिता सुवेदीले जानकारी दिनुभयो। काली गण्डकी करिडोर र मध्य पहाड़ी लोकमार्गमा यातायात सञ्चालनमा आएसँगै सुन्तलाको बजारीकरण सहज भएको र किसानहरू व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ। पाल्पाको तानसेनमा बिहिबारदेखि कृषि व्यापार तथा पर्यटन महोत्सव शुरू भएको छ। पर्यटन व्यापार र स्थानीय उत्पादनको विकास र विस्तार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोष लाल श्रेष्ठले बताउनुभयो। माघ 27 गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय उत्पादनहरूको प्रदर्शनी बिक्री र प्रतियोगितात्मक स्टलहरू राखिएको छ भने महोत्सव अवधिमा 8 करोड़ रूपियाँ भन्दा बढीको कारोबार हुने अनुमान रहेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ।
केशव ढुङ्गाना, अब खेल समाचार।
त्रिभुवन आर्मी क्लबले 6 टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनशीपमा रोमाञ्चक जित निकालेको छ। पोखरा रंगशाला स्थित भलिबल कोर्टमा जारी च्याम्पियनशीप अन्तर्गत विवाह तेस्रो तथा अन्तिम खेलमा पुरूषतर्फ आर्मीले सशस्त्र प्रहरी बल एपीएफ विरूद्ध 3-2 सेटको रोमाञ्चक जित निकालेको हो। आर्मी र एपीएफले समान 7 अङ्क जोडेका छन्। सेटका आधारमा अघि हुँदा आर्मीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न पाउनेछ। यसअघि भएको पुरूषतर्फको खेलमा नेपाल पुलिस क्लबले मालदिव्स भलिबल एसोसिएसनलाई 3-0 सोझो सेटमा पराजित गरेको थियो। यो जितसँगै पुलिसको फाइनल खेल्ने सम्भावना कायमै छ। थाइल्याण्ड क्विन्स 6 टाइगर कप भलिबल च्याम्पियनशीपमा महिलातर्फ तेस्रो बनेको छ। च्याम्पियनशीपमा एपीएफलाई 3-2 सेटमा पराजित गर्दै थाइल्याण्ड क्विन्स तेस्रो भएको हो। तेस्रो बनेसँगै थाइल्याण्डले 2,06,666 रूपियाँ हात पारे। महिलातर्फको उपाधिका लागि भने न्यू डायमण्ड स्पोर्ट क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्। खेल शुक्रबार हुनेछ। एन्फा राष्ट्रिय लीगमा न्युरो टीम एनआरटीले लगातार 4 जित हासिल गरेको छ। बिहिबार एनआरटीले आफ्नो 5 खेलमा संकटा क्लबलाई 3-1 हरायो। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा एनआरटीलाई जित दिलाउन कितिस रत्न छुन्चु र टिमोथी ओकरीले गोल गरे। एक गोल एनआरटीले आत्मघाती उपहारका रूपमा प्राप्त गर्यो। एक गोलले पछाडि परेको अवस्थामा कृष्ण बहादुर आलेले संकटलाई खेलमा फर्काएका थिए। जितसँगै एनआरटीले शीर्ष स्थानका 2 टोली नेपाल एपीएफ क्लब र मछिन्द्र एएफसीसँग अङ्कका हिसाबमा बराबरी गरेको छ। यद्यपि यी 2 टोलीले एनआरटी भन्दा 1 खेल कम खेलेको छ। 3 टोलीले 12 अङ्क जोडेको छ।
अझै बम अब मौसम आज तराई भागका धेरै स्थानमा मध्याहसम्म घुसु तथा कुहिरो रहनेछ। सुदूरपश्चिम बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बदली हुनेछ। अन्य भूभागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 5.3 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 17 देखि 19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:53 भयो भने सूर्यास्त भए साँझ 5:43 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। मन्त्री परिषद बैठकद्वारा नेपाल प्रहरीको राशन स्केल र राशन बापत प्राप्त हुने दैनिक रकममा वृद्धि। विभिन्न कार्यक्रम गरी आज शहीद दिवस मनाइदै शहीदहरूको आकांक्षा साकार पार्न मन वचन र कर्मले समर्पित हुन राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति सहित 20 जना विरूद्ध सीटी स्क्यान मेसिन खरीदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर। काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा लुटपाट गरी आतंक मचाउने 10 जना प्रहरी नियन्त्रणमा। चीन र बेलायतबीच तनावपूर्ण बनेको सम्बन्ध सुदृढ़ बनाउने चीनका राष्ट्रपति र बेलायती प्रधानमन्त्री बीच सहमति। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।